क्रमी दस को दस पद पनि पढ्नु दस र एघार दुईटै पढ्नु किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ किनकि पवित्र शास्त्रले भन्दछ उहाँमाथि विश्वास गर्ने हरेक शर्ममा पर्ने छैन यो जुन दस पदमा चाहिँ जुन का निम्ति भनेको छ त्यो पढ्दाखेरि चाहिँ हामीलाई चाहिँ मुक्ति पाउनलाई भने जस्तो लाग्न सक्छ तर त्यो मुक्तिको दिशामा मुक्तितर्फ मुखले विश्वास गरिन्छ त्यसैले मुक्ति पाएको कुरा चाहिँ एउटा व्यक्तिले चाहिँ मुखले स्वीकार गर्ने हो किनकि एघार पद किनकि पवित्र शास्त्रले भन्दछ व्याख्या गर्दैछ किनकिले चाहिँ अनि एउटा पद प्रयोग गर्दैछ पुरानो नियमबाट यसैबाट उहाँमाथि विश्वास गर्ने हरेक शर्ममा पर्ने छैन हामी साँच्चै नै विश्वास उहाँमा गर्ने व्यक्ति हौँ भने उहाँदेखि हामी लजाउने छैनौँ उहाँलाई स्वीकार गर्नलाई खुसी साथ हामी चाहिँ उहाँलाई स्वीकार गर्छौँ अनि यहाँ भनेको छ विश्वास गर्ने हरेक त्यसैले अब मुक्तिदाताले के गरिदिनु भयो मेरो लागि भनेर चाहिँ उसले त्यो जानेर त विश्वास गरिरहेछ ऊ चाहिँ त्यो ज्ञान बिनाको जोस जस्तो व्यक्ति त होइन हो विश्वास गर्ने हरेक भनेपछि यीशु को हुनुहुन्छ उसले जानेको छ उहाँले के गरिदिनु भयो उसको लागि उसले जानेको छ अनि त्यसैले उसले त्यो साथीले बुझेको छ भने उसले कसरी प्रभु यीशुमा घमन्ड गर्दैन र उसको उद्धारकर्तामा अनि ऊ कसरी उत्सुक बस्न सक्छ उसले त भन्छ अस्तिको कता जानुभयो सोम गुरुङ भाइ गाय भन्नुभयो क्या त्यही हुनुहुन्छ तपाईँ उहाँको श्रीमती उहाँले अस्ति नै उहाँले नै फोन गर्नुभयो क्या अरे मेरो श्रीमती आउँदैछ भेट्नलाई है कहिले पनि भेट्न आउँदैन थियो हामीलाई उहाँले मुक्ति पाउनुभएको त्यसैले उहाँलाई यहाँ भन्न मन लागेछ अनि उहाँ चाहिँ त्यो कारणले चाहिँ एउटा व्यक्तिले आफ्नो जीवनमा पाएको कुरा यति ठुलो कुरा अनि आफ्नो विगतको पाप र अपराध सम्झेर अनि त्यसबाट पाएको क्षमा पाएको शान्ति जब उसलाई अब सबै यो छ्याङ्गै हुन्छ ऊ त चुप बस्नै सक्दैन विश्वास गर्ने हरेक ऊ नलजाइकन उसले स्वीकार गर्नेछ त्यो भन्दैछ जस्तो कि भजन सङ्ग्रह 126 हेरौँ त भजन सङ्ग्रह 126 भजन सङ्ग्रह 126 तिन पदमा चाहिँ योगीहरूले चाहिँ परमेश्वरले उनीहरूको कैदबाट उनीहरूलाई फर्काएको कुरा बेबिलोनबाट उनीहरूलाई चाहिँ अब फिर्ता ल्याएको कुरा जब उनीहरूले चाहिँ त्यो सोच्दाखेरि उनीहरू कहाँ चुप्लाएर बस्न सक्छ यहाँ एक पदेखि हेरौँ न जब परमप्रभुले सियोनलाई कैदबाट फर्काएर ल्याउनु भयो तब हामी सपना देख्नेहरू जस्तै भयौँ उनीहरू यति खुसी भयो यो साँच्चै हो त दुई पद तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गीतले भरियो अब कहाँ चुप बस्न सक्छ तब अन्य जातिहरूको बिचमा तिनीहरूले भने अविश्वासीहरूले पनि भनेछ उनीहरूको जीवनमा प्रभुले गर्नुभएको काम देखेर परम प्रभुले तिनीहरूका निम्ति ठुला ठुला कामहरू गर्नुभएको छ अनि उनीहरूकै तर्फबाट यहुदीहरूले भन्छन् परम प्रभुले हाम्रा निम्ति ठुला ठुला कामहरू गर्नुभएको छ यसै कारण हामी आनन्दित छौँ र एकदम गर्व गर्दैछौँ चुप्लाएर बस्न सक्ने कुरै होइन विश्वास गर्ने हरेक शर्ममा पर्ने छैन लजाउने छैन अब रोमी दसको बारेमा जाउँ अब यहाँ लेखेको छ किनकि यहुदी र ग्रिकमा कुनै भिन्नता छैन यो ग्रिक भन्दाखेरि चाहिँ त्यस बेलाको संसारले चाहिँ बोल्ने भाषा यो थियो जहिले जस्तो कि अहिले चाहिँ संसारभरि प्रायः सबैले बुझ्ने भाषा भने चाहिँ अङ्ग्रेजी भएको छ तर त्यो बेला 2000 वर्ष अगाडि चाहिँ ग्रिक भाषा थियो त्यसैले यो चाहिँ अन्य जातिहरूको भाषा भएकोले अन्य जातिहरूलाई जन्माउनलाई चाहिँ ग्रिक पनि भनेको छ किनकि यहुदी र अन्य जाति भन्ने पनि हुन्छ मा कुनै भिन्नता छैन किनकि उहाँ जो सबका प्रभु हुनुहुन्छ आफूलाई पुकार्नेहरूका निम्ति धनवान हुनुहुन्छ कुनै भिन्नता छैन यो शब्द त पहिला पनि हामीले सुनेका छौँ सबैले पाप गरेका छन्, कुनै भिन्नता छैन भन्ने कुरा चाहिँ रोमी तिनमा छ। त्यहाँ पल्टाउनुहोस् त, रोमी तिन बाइबलले मात्रै यस्तो कुरा भन्छ, कुनै भिन्नता छैन, सबै पापी हुन्। कुन चाहिँ शास्त्रले भन्छ यस्तो? मान्छेको धर्मले भन्छन् धेरै जसो चाहिँ पापी छन्, कलियुग हो अब यो, त्यसैले लाखमा एकजना मात्र हुन्छ धर्मी मान्छे त, त्यो चाहिँ मान्छेको विचार। बाइबलमा चाहिँ भनेको छ कुनै भिन्नता छैन, जुनसुकै देश, जुनसुकै भाषा, जुनसुकै जात, जुनसुकै नाम, जुनसुकै रङ वर्ण, फरकै पर्दैन। यहाँ लेखेको छ रोमी तिनको 22-23, किनकि सबैले पाप गरेका छन्, अर्थात् सबै उही दोषमा परेका छन्, सबै एउटा डुब्ने ढुङ्गामा चढिरहेका छन्। अब डुब्दैछ त्यो, त्यहाँबाट जब निस्केर चाहिँ पुर्याउने जहाजमा चाहिँ चढ्नु परेको छ येशु ख्रिस्टमा, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। मैले 23 पद पढेँ, 22 पद पढ्न चाहिँ बिर्सेछु। अर्थात् परमेश्वरको धार्मिकता यो येशु ख्रिस्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन। सबैलाई चाहिएको धार्मिकता चाहिँ सबैलाई नै धार्मिकता चाहिरहेछ, अनि किनकि सबैले पाप गरेका छन्, त्यहाँ भिन्नता छैन। अनि विश्वास गर्यो भने उत्तिकै बराबर उही प्रभुले उही मुक्ति दिने हो, कुनै भिन्नता छैन। अब रोमी 10 चाहिँ पनि कुनै भिन्नता छैन भनेको छ, तर यहाँ चाहिँ अर्को प्रसङ्गमा छ। रोमी 10:12 चाहिँ यहाँ चाहिँ यसरी लेखेको छ, किनकि यहुदी र ग्रिकमा कुनै भिन्नता छैन, किनकि अब यहाँ चाहिँ लेखेको छ उहाँ भनेको येशु ख्रीष्ट जो सबका प्रभु हुनुहुन्छ, हेर्नुभयो, सबका प्रभु हुनुहुन्छ, तिमीहरूको प्रभु भन्छ नि, तपाईँको प्रभु पनि हो, तपाईँले चाहिँ उहाँलाई स्वीकार नगरे पनि प्रभु हो, जो सबका प्रभु हुनुहुन्छ। अनि त्यसपछि लेखेको छ आफूलाई पुकार्नेहरू का, अनि एउटा शब्द यहाँ टिबिएस बाइबलमा चाहिँ छुटेको छ, त्यसैले लेख्नुहोस् है, एउटा मिस्टेक हो यो, अनि यो राख्नुहोस् यहाँ आफूलाई पुकार्नेहरू, अनि त्यहाँ फेरि सब भन्ने शब्द अर्को पनि छ, त्यहाँ त्यो छुटेको छ यहाँ कि टाइपिङमा कि अनुवाद गर्दा छुटेको, त्यसैले म पढ्नु चाहिँ किनकि उहाँ जो सबका प्रभु हुनुहुन्छ आफूलाई पुकार्नेहरू सबका निम्ति धनवान हुनुहुन्छ। त्यसैले उहाँलाई पुकार्ने जोसुकैलाई उहाँले चाहिँ आफ्नो धनबाट दिनुहुन्छ भन्दैछ, उहाँको अनुग्रहको धनबाट, उहाँको स्वर्गीय उहाँले दिन चाहेको, उहाँ यस्तो प्रभु हुनुहुन्छ कि उहाँ दयामा धनी भनेको छ, अनि उहाँले चाहिँ सबैलाई दिने भएकोले चाहिँ भिन्नता छैन भन्दैछ। कोही कोहीलाई पुकार्दाखेरि पनि नदिने, कोही कोहीलाई दिने त्यस्तो नभइकन पुकार्ने जतिलाई दिनु हुने भएकोले, अनि फेरि सबैलाई उत्तिकै उही मुक्तिको आवश्यकता परिरहेछ, अनि उनीहरूलाई उत्तिकै मात्रामा उत्तिकै बराबरी रूपले चाहिँ निम्तो दिइरहनु भएको छ, उहाँले निम्तो पनि बराबर छ, त्यसैले पनि भिन्नता छैन। त्यसैले उहाँले अन्य फेरि यहुदीहरूलाई पनि निम्ताउँदै हुनुहुन्छ, आओ जीवनको पानी सित्तैमा ल्याऊ, अन्य जातिहरू पनि निम्ताउँदै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ, यही सबै परिश्रम गर्नेहरू आओ, बिना पैसा बिना दाम तिर्खाउनेहरू आओ। त्यसैले उहाँ अन्य जातिहरूको पनि प्रभु हो, यी यहुदीहरूको पनि प्रभु हो, पुकार्नेहरूप्रति उहाँ धनवान हुनुहुन्छ, पुकार्नेहरूमाथि उहाँको अचम्मको सम्पत्तिबाट खन्याउनुहुन्छ। के खन्याउनुहुन्छ, के दिनुहुन्छ? अब उहाँले दिनुभएकोले यो त वरदान हो, सित्तैमा हो भनेको छ, पापको ज्याला त मृत्यु हो हामीले कमाएको, तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रो प्रभु येशु ख्रीष्टमा चाहिँ अनन्त जीवन हो। अब यो कति ठुलो वरदान हो भनेर कसलाई थाहा छ? नपाउनेलाई थाहा छ? नपाउनेलाई त अत्तो पत्तो छैन यसको। त्यसैले भनेको छ नि चाखेर हेर प्रभु कति भला हुनुहुन्छ। एकचोटि भजन सङ्ग्रह 34 जाउँदा, भजन सङ्ग्रह 34, म कहिले पनि नचाखेको मान्छेले, म कहिले पनि स्वाद, महको स्वाद नजानेको मान्छेले चाहिँ मह यति मिठो छ भन्न सक्दैन। हुन त उसले पढेर चाहिँ मह मिठो छ, अँ मह मिठो छ अरे त्यति चाहिँ भन्न सक्छ उसले, तर हो त कस्तो कस्तो हुन्छ भने खालि थाहा छैन, मैले पढे हो मैले सुने हो म मिठो छ भन्ने कुरा। त्यस्तै गरी अनन्त जीवन पापहरूको क्षमा मुक्ति प्रभुसितको सम्बन्ध यो चाहिँ जसले साँच्चै नै उहाँलाई लिएछन् विश्वास गरेको छ उनीहरूले मात्र भन्न सक्छन्। भजन सङ्ग्रह 34 चाहिँ यहाँ पढ्छ 8 पद, ओहो चाखेर हेर परमप्रभु कति भला हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मानिस धन्यको हो। चाखेर हेर भन्दछ, अनि त्यसैले गर्दाखेरि कति ठुलो धन हामीले पाएका छौँ भन्ने कुरा सर। एउटा मैले भन्नु बिर्सिरहेको त्यहाँ पछाडि चाहिँ विभिन्न अनुवाद गरिएको पाठहरू जुन अहिले अध्ययन गर्दैछौँ नि, जर्ज जेलर उहाँले यो लेख्नुभएको पाठहरू त्यसबाट हामी सिक्दैछौँ। अनि उहाँले लेख्नुभएको थुप्रो पाठहरू छ यहाँ, प्रायः जस्तो उहाँले नै गर्नुभएको राखेको छ त्यहाँ उपलब्ध। अनि त्यसमध्ये पनि एउटा सानो पर्चा छ यसो हेर्दाखेरि केही न केही जस्तो दुई चार पना, तर त्यो अति नै आशिषपूर्ण छ। त्यसमा चाहिँ के लेखेको छ भने 215 सत्यताहरू भनेको छ अरे त्यो हामीले ल्याएको है। मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु, उहाँको अनुग्रहको धन भन्ने शीर्षक छ है। अनि त्यो विकिमा छ है। त्यसैले हामीले उहाँ धनवान हुनुहुन्छ भनेको छ, यस्तो धनवान अझ परमेश्वर हुनुहुन्छ उहाँ त, परमेश्वर धनवान परमेश्वरले के के दिनुभएको छ त। अब रोमी 10:13 जाउँ, रोमी 10:13 किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ लेखिएको छ। अब यहाँ मुक्तिको ज्यादै पक्का प्रतिज्ञा दिएको छ, पुकार्ने काम चाहिँ मान्छेले गर्नुपर्छ, बचाउने काम चाहिँ प्रभुले गर्नुहुन्छ। अनि यो पनि पुरानो नियमको पद हो वास्तवमा, एक्चुली योएल 2 पल्टाउनुहुन्छ, योएल 2:32 पुरानो नियम धेरैचोटि उद्धारण गरेको हामीले पाइरहेको छौँ, पल्टाएको पल्टाइछ नि त। रोमी 9:10-11 अध्ययन गरुन्जेलसम्म हामीले सबै पुरानो नियमको सन्दर्भहरू पल्टायो भने चाहिँ कम्तीमा 30 पल्टाउनु पर्छ पुरानो नियममा। अब योएल 2:32 यहाँ लेखेको छ, अनि यस्तो हुनेछ हरेक जसले परमप्रभुको नाम पुकार्नेछ उसले उद्धार पाउनेछ। देख्नुभयो, अब यहाँ ख्याल गर्नुहोस्, यहाँ जसले परमप्रभु भनेछ अर्थात् यहोवाको नाम पुकार्छ। तर रोमी 10 त त्यहाँ येशुलाई पुकार्ने भनेछ, यसबाट फेरि स्पष्ट हुन्छ येशु नै यहोवा हुन्छ। यही कुरा चाहिँ अहिले नपल्टाउँ, तर प्रेरित 2:21 पनि उद्धरण गरिएको छ, अनि त्यो प्रसङ्गमा पनि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ भन्दाखेरि त्यहाँ चाहिँ येशुको सवाल छ। त्यसैले यहोवा येशु बराबर हुनुहुन्छ, यहोवा परमेश्वर वास्तवमा त्रिएक हुनुहुन्छ, पिता पनि यहोवा हुनुहुन्छ, पुत्र पनि यहोवा हुनुहुन्छ, पवित्र आत्मा पनि यहोवा हुनुहुन्छ। तिनैजना परमेश्वर तर एक परमेश्वर हुनुहुन्छ, त्रिएक परमेश्वर। त्यसैले संसारको सबैभन्दा धनी मानिस को हो भनेर चाहिँ बिल गेट्स होइन, अझ को छ अहिले सबभन्दा धनी मानिस, ठिक हामीहरू हो। संसारको सबभन्दा धनी मानिसहरू चाहिँ मुक्ति पाएकाहरू, किनभने परमेश्वरले नै हामीलाई उहाँको धनबाट दिनुभएको छ। संसारमा खरबपतिहरू, खरबपति के भन्छ थाहा छैन, बरबपति भन्छ कि अब जतिसुकै हजुर छ होइन, उसँग जति छ नि सबभन्दा धनी मान्छेसँग ऊ चाहिँ एकछिनको लागि धनी हो, अनि अनन्तसम्मको लागि चाहिँ गरिब हो। अब हेर्नुहोस् यो पद फेरि रोमीमा, रोमी 10 चाहिँ हेर्नुहोस् त, निमन्त्रणा कति चौडा छ यो सुसमाचारको निमन्त्रणा। 3 पटक यहाँ 11, 12, 13 पदमा पढ्दाखेरि, जस्तै 11 हेर्नुहोस्, किनकि पवित्र शास्त्रले भन्दछ उहाँमाथि विश्वास गर्ने शब्द के छ, त्यसपछि हरेक शर्ममा पर्ने छैन, त्यसैले हरेकलाई चाहिँ निम्तो दिँदैछ विश्वास गर्नलाई। त्यसपछि 12 किनकि यहुदी र ग्रिकमा कुनै भिन्नता छैन, किनकि उहाँ जो सबका प्रभु हुनुहुन्छ आफूलाई पुकार्नेहरू सबका निम्ति धनवान हुनुहुन्छ। अनि त्यसको 13 पद, किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। परमेश्वरको निमन्त्रणा मैले पाएन भन्न मिल्दैन, सबैलाई निम्ताएको छ, आओ तयार भएको छ। बोला प्रभुको नाम पुकार्नेहरूको उदाहरण हेर्दाखेरि चाहिँ दुईटा, एउटा चाहिँ महसुल उठाउने, एकचोटि लुका 18 जाउँ। लुका 18 चाहिँ दुईजना मान्छे यहुदीहरू थिए उनीहरू, अनि उनीहरू चाहिँ यरुसलेममा भएको मन्दिरमा प्रार्थना गर्न गएछन्। अनि प्रभु यीशुले उनीहरूको बारेमा भन्नुहुन्छ, उनीहरू प्रार्थना गर्न गए, एउटाले मुक्ति पाए, एउटाले पाएन, अनि जसले पाए उसले चाहिँ कसरी पुकार गरेको थियो भन्ने कुरा छ। अब नपाउनेले त आफै माथि भरोसा गरिरहेको थियो, त्यसैले हो, किनभने यदि साँच्चै नै प्रभुमा भरोसा गर्दै पुकारेको भए त उसले पाउँथ्यो, तर त्यो गरेन उसले। उसले त प्रभुलाई भन्न थाले, हेर्नुहोस् मैले दशंश अनि उपवास अनि के गरेको छु, अनि मैले यो महसुल उठाउने जस्तो केही नराम्रो काम गरेको छैन भनेर आफूलाई धर्मी ठहराउनु खोजे, उनी चाहिँ धर्मी ठहरिएन। तर महसुल उठाउनेले चाहिँ के भने हेर्नुहोस् त, उसले 13 पदमा, अनि त्यो महसुल उठाउने टाढैमा उभिएर उसले यो बुझ्यो कि परमेश्वरको नजिक जान म योग्य छैन, आफ्नो आँखासम्म पनि स्वर्गतिर उठाउन चाहेन, उसले बुझ्यो कि म परमेश्वरलाई हेर्न योग्य छैन। तर यसो भन्दै आफ्नो छाती पिट्न थाल्यो, उसले पश्चातापी थियो, चूर्ण थियो, उसले भन्यो, हे परमेश्वर म पापीमाथि दया राख्नुहोस्। अनि त्यो व्यक्ति चाहिँ धर्मी ठहरियो भनेछ। त्यसरी पुकार्ने प्रति चाहिँ परमेश्वर धनवान हुनुहुन्छ, प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। अनि अर्को त अघि नै हेरिसक्यौँ, क्रुसमा टङ्गाइएको दुईजना अरू कुकर दुईजना कुकर्मीहरू मध्येमा एकजनाले के भनेको थियो, हे प्रभु जब तपाईँको आफ्नो राज्यमा आउनुहुन्छ तब मलाई सम्झिदिनुहोस्। अनि उसले त्यो भनेको मात्र थियो, जो तुरुन्त आयो, तिमी आज नै मसित स्वर्ग लोकमा हुनेछौ। त्यसैले यहाँ दुईजनाले मुक्ति पाए, तर उनीहरूको सँगसँगै भएको अरू दुईजनाले चाहिँ पाएन। फेरि त्यो महसुल उठाउनेसँगै फरिसी गएको थियो, उसले मुक्ति पाएन, अनि एउटा कुकर्मीको अर्को साथी थियो उसले पनि पाएन, किनभने उनीहरूले चाहिँ प्रभुलाई पुकार्न चाहिँ इन्कार गरे, उनीहरूले चाहिँ आफैमाथि भरोसा गरे, आफ्नै पापमा मरे, त्यति नजिक थियो। त्यही सुन उसले सुन्न सक्थ्यो कसरी पुकार गरिरहेछ, उसको हृदय कस्तो छ। त्यसैले यहाँ हामी देख्छौँ कि फरक फरक तरिकाले पुकार्न सक्दो रहेछ व्यक्तिहरूले, किन महसुल उठाउनेले पुकारेको शब्दहरू फरक थियो, कुकर्मीले क्रुसमा टाङ्गिँदाखेरि पुकार्ने शब्दहरू फरक थियो। अनि अहिले पनि होइन, मलाई बचाउनुहोस् भनेर एकजनाले पुकार्न सक्छ, अथवा मलाई क्षमा दिनुहोस् भन्न सक्छ, अथवा म पापी छु मलाई बचाउनुहोस् भन्न सक्छ, अथवा यति पनि भन्नुहोस् म प्रभु म के भन्ने पनि थाहा छैन, तर मलाई यति थाहा छ कि मलाई चाहिँ तपाईँको खाँचो छ। खासमा छ नि शब्दहरू नै प्रभुले त्यहाँ हेरिरहेको हुँदैन, उहाँले चाहिँ हाम्रो हृदय हेर्नुहुन्छ भन्ने चाहिँ बाहिरमा, किनभने कसैले त एकदम सुन्दर शब्दहरू प्रयोग गरेर चाहिँ एकदम मिलेकै राम्रो शब्दहरू प्रयोग गरेर पुकार गर्ला, तर उसको हृदयमा त्यो छैन भने चाहिँ त्यो उसको प्रार्थनाले उसलाई बचाउने होइन। परमेश्वरले हृदय हेर्नु, परमेश्वरले एउटा यस्तो व्यक्ति खोज्दै हुनुहुन्छ जसले चाहिँ हृदय उसको चूर्ण भएको छ, आफ्नो पाप महसुस गरेको छ, ऊ चाहिँ अब त्यो पापबाट बस्नलाई चाहिँ मुक्तिदाता यीशु बाहेक अरू कहीँ छैन भनेर उहाँको हेर्छ, अनि उसलाई प्रयोग बचाउन चाहिँ टाढा हुनुहुन्न आज पनि, किन त्यो व्यक्तिले चाहिँ अब आफूमाथि होइन, अब क्रुसमा मरिदिनु हुने प्रभुमा भरोसा गरिरहेको हुन्छ, उहाँ को हुनुहुन्छ भन्ने कुरामा उसले पुरा भर परिरहेको हुन्छ, त्यहीँ मात्र उसले आफ्नो आशा देख्छ, प्रभु त एकदम विश्वासयोग्य हुन्छ। त्यसैले प्रभुको नामलाई तपाईँले पुकार्नु भएको छैन भने आजै पुकार्नुहोस्। रोमी 10:14 अब हामी फर्कौँ, रोमी 10:14-15 चाहिँ मिसनरी पदहरू हुन्, महान मिसनरी पदहरू। यो पदहरूले चाहिँ हामीलाई के बताउँदैछ भने सुसमाचार मुक्ति नपाएकाहरूलाई बताउनु कति महत्त्वपूर्ण कुरा हो, प्रभुको इच्छा हो, यो आज्ञा हो, महान आज्ञाको एउटा भाग हो। अनि पावलले यसलाई प्रस्तुत गर्दाखेरि चाहिँ विपरीत दिशाबाट यसलाई चाहिँ प्रस्तुत गर्छन् भन्न खोजेको चाहिँ, जस्तो कि पुकार्नेबाट सुरु गर्छ 13 पदमा, किनकि प्रभुको 14 पद, तब 13 पनि पढौँ, किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। पछि 14 पद, तब जसलाई तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई तिनीहरूले कसरी पुकारलान् त, अनि जसको विषयमा तिनीहरूले सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्लान् त, अनि प्रचारक बिना तिनीहरूले कसरी सुन्लान् त, अनि उनीहरू पठाइएनन् भने उनीहरूले कसरी प्रचार गर्लान् त। जसरी लेखिएको छ, शान्तिको सुसमाचार प्रचार गर्ने र असल कुराहरूका शुभ समाचार ल्याउनेहरूका पाव कति सुन्दर। त्यसैले यहाँ चाहिँ कताबाट सुरु गर्दैछ भने पुकार्ने, तर पुकार्न अगाडि विश्वास गर्न अगाडि सुसमाचार सुन्नु पर्यो, सुसमाचार सुन्नु अगाडि कसैले प्रचार गरिदिनु पर्यो सुसमाचार, तर प्रचार गर्न अगाडि त कसै उसलाई पठाइनु पर्यो प्रचारकलाई, यसरी होइन। त्यसैले पहिले चाहिँ परमेश्वरले प्रचारक पठाउनुहुन्छ, क्रम चाहिँ समयक्रम चाहिँ यसरी छ। त्यसपछि त्यो प्रचारकले चाहिँ सुसमाचार प्रचार गर्छ, त्यसपछि चाहिँ त्यो पापीले सुन्छ यो अचम्मको खुसीको खबर, ख्रिस्ट मर्नुभयो बौरी उठ्नुभयो हाम्रो पापहरूको लागि भन्ने। त्यसपछि उसको हृदयमा उसले रोज्छ, म विश्वास गर्छु भनेर उसले विश्वास गर्छ, र त्यसपछि चाहिँ उसले के गर्छ, प्रभुको नाम पुकार्छ। त्यसैले तपाईँलाई मलाई सुसमाचार सुनाइयोस् भनेर परमेश्वरले कोही न कोहीलाई पठाउनु भयो है, अनि हामी धन्यवाद दिन सक्छौँ, दिनुपर्छ। परमेश्वर तपाईँले फलानालाई पठाइदिनु भयो सुसमाचार बोकेर। अर्को कुरा चाहिँ, प्रभु अब मैले पाएँ, अब चाहिँ मैले पनि अरूलाई दिन्छ, हाम्रो ऋण, सुसमाचारको ऋण पावलले भन्छ। एक्चुली हेर्नुहोस् त रोमी 1 अध्यायमा म ऋणी छु भन्छ, के को ऋणी हो ऊ चाहिँ सुसमाचारको ऋणी। रोमी 1:14, म ग्रीकहरू र अन्य भाषीहरू दुवैको र बुद्धिमान र निर्बुद्धिहरू दुवैको ऋणी छु। म सुसमाचार सुनाउने मलाई ऋण छ भन्दैछ उसले, हेर्नु है। अब यो खण्ड जुन भर्खर पढ्यौँ यसबाट के बुझ्छ भने, प्रभुको नाम पुकार्नु भनेको चाहिँ वास्तवमा मुक्ति पाउनलाई विश्वास गर्नु बाहेक छुट्टै एउटा शर्त होइन, फेरि त्यो स्वीकार गर्नु पनि छुट्टै शर्त होइन। त्यस्तै मुक्ति पाउनलाई पुकार्नु पनि एउटा छुट्टै शर्त होइन, किन यही देखिन्छ कि पुकार्न अगाडि त हृदयमा विश्वास हुनुपर्ने रहेछ। त्यो कहाँ लेखेको छ, 14 पदमा, नि त तब जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई तिनीहरूले कसरी पुकारलान् त। त्यसैले प्रभुको नाम पुकार्ने काम चाहिँ के हो, भित्रपट्टि भइसकेको विश्वास जब बाहिर निस्किन हो, त्यो चाहिँ प्रभुप्रति स्वीकार थियो मानिसहरूप्रति, तर अब चाहिँ हाम्रो पुकार चाहिँ प्रभुप्रति। कसैले ख्रिस्टलाई पुकार्न अगाडि चाहिँ उसले पहिला ख्रिस्टलाई हृदयमा विश्वास गर्नुपर्छ। त्यसैले हे प्रभु, तपाईँको राज्यमा आउनुहुँदा मलाई सम्झिदिनुहोस् भनेर कुकर्मीले त्यसरी पुकार्नुभन्दा अगाडि त्यो त उसको हृदयमा विश्वास गरिरहेको थियो, अनि पो निस्क्यो। त्यसैले शब्दले केवल त्यो विश्वासलाई व्यक्त गरेको मात्र हो, विश्वास नै उसको हृदयमा आइसकेको थियो। त्यस्तै गरी महसुल उठाउनेले पनि प्रभुसित दयाको निम्ति पुकार गर्दाखेरि चाहिँ उसले हृदयमा पहिला विश्वास गरिसकेको थियो। अनि त्यसैले रोमी 10:14, जसमाथि तिमीहरूले विश्वास गरेका छैनन् उहाँलाई तिनीहरूले कसरी पुकार्लान् त। अब तर अर्को कुरा त, जसको विषयमा तिनीहरूले सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्लान् त। अब यसबाट हामी के सिक्छौँ भने, विश्वास गर्न अगाडि चाहिँ पहिला सुन्नुपर्छ, नत्र विश्वास गर्न सकिँदैन। एउटा विश्वास गर्ने व्यक्तिले चाहिँ येशु ख्रिस्ट को हुनुहुन्छ भनेर सुनेकै हुनुपर्छ, अनि येशु ख्रिस्टले के गरिदिनु भयो त्यो सुनेको हुनुपर्छ, अनि यो उसको त्यो मुक्ति पाउने व्यक्तिले चाहिँ के गर्छ, उसको विश्वास चाहिँ यो तथ्यहरूलाई चाहिँ च्यापै पक्रिन्छ है, अनि त्यो सत्यताहरू येशु ख्रिस्टको हुनुहुन्छ र उहाँले के गरिदिनु भन्ने सत्यताहरू कहाँ छ, त्यो एउटा सुसमाचारमा छ, परमेश्वरको वचनमा छ। त्यसैले यो सुन्न खाँच छ, जुन 17 पदमा यहाँ लेखेको छ, यसकारण विश्वास सुनाइद्वारा आउँछ। त्यसले सुनाउनुहोस् है, फलानाले विश्वास गरेन मात्र नभन्ने, होइन गरेको छैन नभन्ने, उसलाई सुनाइरहने। अब मलाई नसुनाओस् भने त अब सायद रोक्नु पनि पर्छ होला। तर जबसम्म उसले चाहिँ तपाईँको मुख बन्द गरेको छैन तपाईँले त सुनाउन सक्नुहुन्छ, सुना किन नसुनिकन उसले मुक्ति पाउन सक्छ? सब थाहा त नभन्नुहोस् है, सुनाउनुहोस् है, कसैले सुन्न सक्नलाई उसलाई प्रचार गरिनुपर्छ, सुन्नु पर्यो तर सुन्न सक्नलाई त प्रचार गर्नु पर्यो, त्यसैले हामीले सुनाउनु पर्छ। अब त्यो पर्चाद्वारा हुनसक्छ है, तपाईँले पर्चाहरू बाँड्ने गर्नुहुन्छ, ट्र्याक्सहरू जहिले पनि आफूसँग चाहिँ ट्र्याक्सहरू होइन, यसो कोठाबाट निस्किने बेलामा कहीँ जाने बेलामा चाहिँ बानी नै बसोस्, ए मेरो के विषय ट्र्याक्स, पानी पर्दाखेरि छाता भने चाहिँ बाहिर निस्किँदाखेरि त ट्र्याक्स हो है, ट्र्याक्स त सबै हुनुपर्छ है। कतिचोटि पछुताएको छु ट्र्याक्स नहुँदाखेरि, जब कि त्यहाँ दिने मौका भइरहेको थियो, अनि त्यसैले झोलामा राखिसक्नुहोस्, केही न केही गर्नुहोस्, एउटा आफ्नो एउटा सिस्टम बताउनुहोस् है, ट्र्याक्स बिना चाहिँ नहिँड्नुहोस्। अनि जहिले पनि तयार है, प्रभु तपाईँले आज कोही पठाउनु भयो भने म तयार छु, त्यो त्यो धारणा। अनि अथवा कुनै पुस्तक हुनसक्छ कसैलाई दिएर, एउटा केही सुन्न दिएर हुनसक्छ, सिडी दिएर, विभिन्न माध्यम, तर प्रचारकै छैन भने, त्यो यस्तो माध्यम छैन भने उसले कहाँ सुन्छ, अनि कहाँबाट विश्वास गर्छ, अनि कहाँबाट मुक्ति पाउँछ? त्यसैले अब यहाँबाट के बुझ्छौँ, हाम्रो ज्यादै ठुलो जिम्मेवारी, ज्यादै ठुलो जिम्मेवारी, हामी नै हौ त्यो प्रचारकहरू। को हुन् त्यो प्रचारकहरू सोचिरहनु भएको छ? तपाईँ नै हो त्यो प्रचारकहरू, स्वर्गदूतहरूलाई होइन पठाउनु भएको, तपाईँहरूलाई हरेक दिन पठाइरहनु भएको छ, हरेक दिन हामीलाई मौका छ, हामीलाई प्रयोग गर्न चाहनुहुन्छ। तर एकजना व्यक्तिले प्रचार गर्न अगाडि चाहिँ ऊ पठाइनुपर्छ, कोद्वारा? परमेश्वरद्वारा। पठाउने काम परमेश्वरले गर्नुहुन्छ, मान्छेले होइन, मान्छेले चाहिँ पठाउनुहोस् भनेर प्रार्थना गर्छ, अनि उहाँले आफ्ना मिसनरीहरूलाई पठाउनुहुन्छ। म 3:9 हेरौँ त्यो पद फेरि पनि, म 3:9:38 फसलका प्रभुलाई प्रार्थना गर भन्छ, 9:38 यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भनी प्रार्थना गर। ठ्याक्कै त्यसपछि 10 अध्यायमा त 12 पठाइन्छ प्रभुले, यसरी पठाउने काम परमेश्वरले गर्नुहुन्छ। अनि त्यसपछि के भनेको छ भने, जो पठाइएको छ त्यो पठाइएको व्यक्तिको एउटा कुरा चाहिँ ज्यादै सुन्दर छ भनेछ, शरीरमा अब धेरै अङ्गहरू छन् तर प्रभुले चाहिँ उसको पाउ चाहिँ धेरै सुन्दर छ भनेछ, उसको खुट्टा। सुसमाचारको सन्देश बोकेर हिँड्ने व्यक्तिको पाउहरूको कुरा गरेको छ, ज्यादै सुन्दर छन्। तर थुप्रैजना छन् दुःख कुरा, जो चाहिँ प्रभुले पठाएको होइन तर उनीहरू कुदिरहेको छ, मैले पठाएको होइन भनेछ प्रभुले। यर्मिया 23 एकचोटि हेर्नु त, पुरा नियमको समयमा पनि थियो त्यसले, झुट्टा अगमवक्ताहरू, यर्मिया 23 यहाँ चाहिँ 23:16 सेन, यर्मिया 23:16 सेनाहरूका परम प्रभु यसो भन्नुहुन्छ, तिमीहरूलाई भविष्यवाणी गर्ने यी भविष्य वक्ताहरूका वचनहरू नसुन, उनीहरूले तिमीहरूलाई निकम्मा तुल्याउँछन्, उनीहरूले आफ्नै हृदयको दर्शन बताउँछन्, परमप्रभुको मुखबाटको होइन, यिनीहरूले मलाई तुच्छ ठान्नेहरूलाई निरन्तर भन्ने गर्छन्, परमप्रभुले भन्नुभएको छ भन्न त कसरी भनिरहन्छ, तिमीहरूलाई शान्ति हुनेछ। यर्मियाको समयमा यर्मियाले त प्रचार गर्दै थियो, अब चाहिँ यरुसलेम खत्तम हुन्छ, तिमीहरू कैद नलगिन्छ, तर झुटो गम्भीरताले भन्दै थियो, ए होइन होइन त्यस्तो होइन, तिमीहरूलाई शान्ति हुन्छ, शान्ति हुन्छ। अनि आफ्नै हृदयको कल्पना अनुसार हिँड्ने हरेकलाई यिनीहरू भन्छन्, तिमीहरूमाथि कुनै विपत्ति आउने छैन। यर्मियाले चाहिँ उनीहरूलाई पश्चातापमा ल्याउने खालको प्रचार गर्दै थियो भने, यिनीहरूले चाहिँ थम्थमाउने, झुट्टो शान्ति दिने। 18 किनकि परम प्रभुको सभामा को खडा भएको छ, अनि कसले उहाँको वचन थाहा गरेको र सुनेको छ, कसले उहाँको वचन ध्यान दिएर सुनेको छ? हेर, परम प्रभुको भुमरी कष्टदायक भुमरी क्रोधसित निस्किगएको छ, र दुष्टहरूको टाउको माथि यो जोडसँग बजारिनेछ। 22 एकैस्वर मैले यी भविष्यवक्ताहरूलाई पठाएको छैन तरै पनि यिनीहरू दौडे, म तिनीहरूसँग बोलेको छैन तरै पनि यिनीहरूले भविष्यवाणी गरे। बाइस्वर तर यदि यिनीहरू मेरो सभामा खडा भएका भए, मसँग अलिकति समय बिताएको भए, मसँग सङ्गति गरेको भए, म मेरो प्रजालाई मेरा वचनहरू सुन्ने तुल्याएका भए, यिनीहरूले तिनीहरूलाई तिनीहरूको दुष्ट चालबाट र तिनीहरूका कामहरूको दुष्टत्वबाट फर्काएर ल्याउने थिए। त्यसैले यो झुटो अगमवक्ताहरू झुटो शिक्षकहरूको पावहरू चाहिँ सुन्दर छैन, झुटा सन्देश प्रचार गर्नेहरूको पाव कति असुन्दर भन्नुपर्ने छ। उनीहरूलाई परमेश्वरले पठाएन, उनीहरू श्रापित होस्। गलाती 1:8-9 लेखेछ, एकजना मिसनरीको कुरा यहाँ पढ्दैछु, एकजना मिसनरी कुनै गाउँको बजारमा प्रचार गर्दै थिए र कोही व्यक्तिहरू उसलाई हेर्दै हाँसिरहेका थिए, उसलाई चाहिँ ठट्टामा उडाइरहेको रहेछ। कारण किनभने ऊ चाहिँ हेर्नलाई सुन्दर थिएन। अब के थियो खै उसको अनुहारमा अथवा उसको पहिरनमा अथवा उसको लवजमा? के बेर त उनले सहे। त्यसपछि भिडलाई उनले भने, यो साँचो हो, मेरो केश सुन्दर छैन किनभने मेरो तालु करिब करिब खुलिसक्यो, उसको चाहिँ कपालै छैन, न त मेरा दाँत सुन्दर छन् किनकि ती खास मेरा होइनन्, ती एक डेन्टिस्टले बनाएको हो, दाँत पनि उक्लिसकेको रहेछ। जस्तो अलिकति उमेर गएको मिसनरी जस्तै कपाल र दाँतको आधारमा त, न त मेरो अनुहार सुन्दर छ, न त म राम्रा राम्रा लुगा किन्न सक्छु, तर एउटा कुरा मलाई थाहा छ, मेरा पावहरू सुन्दर छन् भन्छ उसले। परमेश्वरले भन्नुभएको छ, त्यसपछि पदहरू देखाएको छ उसले, यसैया 52 को साथ पद, पहाडहरू माथि उसका पावहरू कति सुन्दर, जसले शुभ समाचार ल्याउँछ, जसले शान्तिको प्रचार गर्छ, परमेश्वरसितको मिलापको प्रचार हो यो सुसमाचार, जसले असल कुराको शुभ समाचार ल्याउँछ, जसले उद्धार अथवा मुक्तिको प्रचार गर्छ, जसले सियोनलाई तेरा परमेश्वरले राज्य गर्नुहुन्छ भनी भन्छ, यहुदीहरूलाई यसरी राजाको प्रचार गर्छन्। कति सुन्दर उनीहरूको पावर, तपाईँको पावर कस्तो छ? सुसमाचार सुन्छन् मान्छेहरूले, सुनिरहेछन् आज, तर अधिकांशले चाहिँ विश्वास गर्दैन, थोरै चाहिँ जीवनमा पस्छन्, धेरै चाहिँ त्यो चौडा बाटोमा जान्छन्, विनाशमा पुग्छन् भनेको छ। अनि त्यो सत्यताले चाहिँ हामीलाई अब रोमी 10:16 ल्याउँछ, रोमी 10:16, तर भन्छ सुसमाचार प्रचारक पठाउनु भएको छ, सुन्दर पाव भएका प्रचारकहरू तपाईँहरू नै, तर तपाईँहरूकै कुरा गरेको यो तपाईँहरूको जिम्मेवारी, मेरो जिम्मेवारी, तर ती सबैले सुसमाचार पालन गरेका छैन, किनकि यसैया भन्दछन्, हे प्रभु हाम्रो समाचार कसले विश्वास गरेको छ र? यो ज्यादै दुःखको कुरा हो, परमेश्वरको असल खबर छ तर मानिसहरू त्यो चाहन्नन्। परमेश्वरले चाहिँ हामीलाई मिलापको वचन सुन्तेर भन्नुभएको छ, मेरो सत्तामा तिनीहरू गएर भन, तिनीहरू राजदूतको रूपमा परमेश्वरसित मिलाप गर्नको लागि चाहिँ परमेश्वरले आफ्नो हात फैलाउनु भएको छ। अब प्रभु येशु ख्रीष्टलाई विश्वास गर्नुहोस्, आफ्नो पापबाट फर्कनुहोस् भनेर हामीले प्रचार गर्नु छ, तर यो प्रस्ताव, यो परमेश्वरको शान्तिको प्रस्तावलाई चाहिँ मान्छेहरूले इन्कार गर्छन्, धेरै जसले यो निमन्त्रणालाई चाहिँ उनीहरूले म पछि गर्छु भन्छन्, कोही कोहीले चाहिँ होइन पछि म पनि यही धर्म लिने हो भन्छन् कोही कोहीले, अनि अर्कोले भन्छ होइन मैले केही इन्कार गरेको छैन, है मैले केही नराम्रो भन्दिनँ कुनै धर्मको बारेमा पनि, खुबै परमेश्वरलाई आदर गरे जस्तो, तर वास्तवमा उनीहरूले चाहिँ पुरै इन्कार गरिरहेछ, जस्तो सुके शब्द उनीहरूले किन प्रयोग नगरोस्, उनीहरूले परमेश्वरले धार्मिकतालाई इन्कार गरिरहेको छ। अनि यो किन यो भइरहेको छ भने मान्छेको मूर्ख न मूर्ख अविश्वासले हो। यहाँ भनेको छ तिनीहरू सबैले सुसमाचार पालन गरेका छैन, त्यो स्वरूपमा। अब कसरी सुसमाचार पालन गर्ने हो त? सुसमाचार पालन गर्ने भनेको चाहिँ विश्वास गर्ने हो, उहाँको आज्ञा नै हो। अनि विश्वास नगर्नेहरूलाई चाहिँ सुसमाचार पालन नगर्नेहरू भनेको छ। एक्चुअली पहिलो यो तिन माइनस त 23 पद, अनि 23 पदको पहिलो भागलाई हामी हेर्नेछौँ। यहाँ लेखेको छ पहिलो यो तिनको 23, अनि उहाँको आज्ञा, उहाँको आज्ञा यही हो, उहाँका पुत्र येशु ख्रिस्टको नाममा हामीले विश्वास गर्नुपर्छ। त्यसैले अविश्वासीहरूको लागि चाहिँ यहाँ के छ भने येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ भन्ने आज्ञा छ। प्रश्न यसै 53 जाँदैछु कि तपाईँलाई थाहा छ नि त्यो अध्याय पुरा नियमको ज्यादै महत्त्वपूर्ण अध्याय जसमा चाहिँ येशु ख्रिस्टको मृत्यु बौर्युठाईको भविष्यवाणी उहाँ मर्नुहुन्छ मात्र त्यसरी हो भने चाहिँ यहाँ चाहिँ एकदमै स्पष्ट लेखेको छ कि उहाँहरू उहाँ हाम्रो निम्ति मर्नुहुन्छ, हाम्रो पाप उहाँमाथि लादिन्छ, उहाँले सबैको लागि चोट पाउनुहुन्छ, परमेश्वरबाट घायल ताडना चोटै चोट उहाँले पाउनुहुन्छ हाम्रो निम्ति, हाम्रो निम्ति यसरी लेखेको छ। तर यही यो त त्यसैले यशायाको सुसमाचारको अध्याय भने पनि हुन्छ। तर यो अध्याय नै कसरी सुरु हुन्छ भने तर कसले विश्वास गर्छ यसरी सुरु हुन्छ 53:1, कसले हाम्रो समाचार विश्वास गरेको छ? त्यसैले अविश्वासको भविष्यवाणी चाहिँ यशायाले कहिले गरेका थिए? धेरैजनाले गरेको छैन अविश्वास, अधिकांश यहुदीहरूले यशाया 53 बताएको सुसमाचारलाई चाहिँ उनीहरूले विश्वास गर्दैन। मलाई बेला अलि याद हुन्छ, डेढ वर्ष अगाडि म चाहिँ बसमा यात्रा गर्दै थिएँ अनि ठ्याक्कै एउटा यहुदी टुरिस्ट मेरो सिटमा बस्न आयो अनि उसलाई मैले सुसमाचार बताउन थालेँ। उसले भने तिमी किन क्रिस्चियन भएको, ठिक हो हिन्दू छोड्नु त ठिक हो तर तिमी के त मुस्लिम हुनुपर्ने कि त यहुदी हुनुपर्ने, क्रिस्चियन किन भएको भन्छ उसले। अनि मैले भने किनभने म चाहिँ अब्राहम इसहाक र याकुबको परमेश्वरमा विश्वास गर्छु भने उसले। अनि मैले चाहिँ केही पदहरू भन्न थालेँ अनि उसले चाहिँ नोट गर्न थाल्यो के गर्यो होला उसले त्यो पद बेलाउन मलाई लाग्छ है। तर यो यशाया 53 पनि मैले बताएको थिएँ उसलाई, यही लेखिएको छ मसीहको मृत्यु र बौरिठा उहाँ हाम्रो निम्ति मर्नुभएको। तर पुरा अन्ध छन् यहुदीहरू, तर कोही कोहीले देख्छन्। हामीले सुनाउनुपर्छ मौका पायो भने, यहुदीहरू आउँछन् हाम्रो देशमा टुरिस्टहरू, थमेलतिर पनि देखिन्छन् कहिले काहीँ, निरोड पनि देखाएको छु उनीहरूले त्यो सेतो उनीहरू छन् एउटा किसिमको टोपी लगाएको पनि देखिन्छ कहिले काहीँ। अनि तर यसैले उहिले नै यो भविष्यवाणी गरेको थियो, धेरैले विश्वास गरेको छैन। युदीहरू अन्य जातिहरूमा नि धेरैले विश्वास गरेको छैन, थ्रो छन् संसार अनि युदीहरूमा पनि थोरै। यहाँ भन्छ 53:1 दोस्रो भागमा, अनि कस कहाँ एकछिन, अनि कस कहाँ प्रभु परम प्रभुको पाखुरा, त्यहाँ 3:30 बज्नु लाग्छ जस्तो लाग्छ मेरो घाँटीले भन्दैछ 10 मिनट, अनि कस कहाँ परम प्रभुको पाखुरा प्रकट भएको छ। उहाँको पाखुरा भनेको उहाँ चाहिँ उहाँको सामर्थ्यको कुरा गर्दैछ। पुरानियमा परमेश्वरको सामर्थ्यको कुरा देखाउनलाई चाहिँ जहिले पनि प्राय त्यो लाल समुद्रलाई दुई भाग पार्नुभएको घटनालाई चाहिँ उल्लेख हुन्थ्यो। परमेश्वरको सामर्थ्य हेर लाल समुद्रलाई दुई भाग पार्नु पर्यो। तर यहाँ चाहिँ यहाँ परमेश्वरको सामर्थ्य चाहिँ अर्कै अध्यायमा चाहिँ लाल समुद्र होइन, यहाँ चाहिँ हाम्रो पापहरू बोकेर हामीलाई बचाउने सामर्थ्य, मृत्युलाई जितेर बौरी उठ्ने सामर्थ्यको कुरा छ। अनि यो सुसमाचार कस कहाँ प्रकट भएको छ भनेछ। अनि यो चाहिँ कतिको लागि त घुम्टो लागेको छ, उनीहरू अन्ध भएका छन्, उनीहरू देख्न सक्दैनन्। विश्वास नगर्नेहरूको मनहरूलाई चाहिँ यो संसारको ईश्वरले चाहिँ अन्ध पारेको छ भनेको छ। अनि त्यसैले यो यो समाचार जुन यो पदबाट के बुझ्छौँ, हाम्रो समाचार कसले विश्वास गरेको छ, यो समाचार चाहिँ अति नै शुभ खबर हो, तर मान्छेको जिम्मेवारी चाहिँ उसले विश्वास गर्नुपर्छ, नत्र भने उसलाई केही पनि हुँदैन, यो सुनेर केही पाउँदैन। उसको जिम्मेवारी चाहिँ सुनेर त्यसपछि चाहिँ हो हस् अँ हजुर भन्दै चाहिँ प्रभु कहाँ उसले चाहिँ आफ्नो सकारात्मक हृदयदेखिको जवाफ आउनुपर्छ। अनि यो वचन चाहिँ एकदम शक्तिशाली छ, यो शुभ खबर, यो परमेश्वरको वचन, यो प्रभावशाली छ, जिउँदो छ भनेछ। यो वचन चाहिँ हृदयलाई छेड्ने वचन हो पनि भनेको छ, यसले चाहिँ मान्छेलाई मुक्तिको निम्ति बुद्धिमान तुल्याउँछ पनि भनेको छ। जब उसले एउटा व्यक्तिले सुनेर चाहिँ आफूलाई चाहिँ यो सत्यमा टसाउँछ है, त्यो चाहिँ एउटा व्यक्तिले गर्नुपर्छ, आफ्नो विश्वासद्वारा चाहिँ ऊ यो सत्यसँग टाँसिन्छ। अनि तब त्यो व्यक्तिले चाहिँ मुक्ति पाउँछ, परमेश्वरले गर्नुहुन्छ त्यो काम चाहिँ, हामीले चाहिँ सुनेर विश्वास गर्नुपर्ने हो। त्यसैले यहाँ देखिन्छ सुन्ने सबैले मुक्ति पाउँदैनन्, यही कोठामा पनि तपाईँको हृदयमा विश्वास छ छैन, तपाईँले विचार गर्नुहोस् तपाईँले मुक्ति पाउनु भएको छ कि छैन। तर अर्को कुरा, यदि सुनेकै छैन भने चाहिँ मुक्ति पाउनै सक्दैन, सुने सुन्दैमा मुक्ति पाउने पनि होइन, तर नसुनिकन त मुक्ति पाउनै सकिँदैन। रोमी 10 हामी फर्केर जाउँ। त्यसैले एउटा व्यक्तिलाई चाहिँ अब उसले मुक्ति पाओस् भनेर तपाईँ जानुहुन्छ उसका, अनि उसमा पुरा गर्न थाल्नुहुन्छ, अनि तर तपाईँले चाहिँ परमेश्वरको यो द्विधारे तरवार भन्दा पनि लाग्ने वचन चाहिँ प्रयोग गर्नु भएन, अरू कुरा गर्नु भएन, उसलाई विश्वासमा ल्याउन खोजिरहनु भएको छ, तर के प्रमाण देखाउन खोजिरहनु भएको छ उसलाई। अब तपाईँले चाहिँ त्यो जति प्रयास गरे पनि यो तरवार बिना चाहिँ उसको हृदय छेडिँदैन, यो हो सामर्थ्य शक्तिशाली। त्यसैले हामीले यो बाइबल प्रयोग गर्नुपर्छ, हामीले वचनहरू चाहिँ हाम्रै हृदयमा कण्ठ भयो भने चाहिँ हामीले खोइ खोइ कहाँ छ त्यो रोमी 10:3 हो कि 9 हो कि होइन, हामीले चाहिँ हामी भन्छौँ बाइबलमा यस्तो लेखेको छ, अनि हामीले मुखले भन्न थाल्छौँ है, अनि नत्र भने पल्टाउँछ भने त उता कहीँ हिँडेर गइसक्न सक्छ है। त्यसैले गर्दाखेरि तयार हुनुहोस् है, अनि जब त्यसरी गर्नुहुन्छ नि पुरा भरोसा गर्दै, अनि यो त आत्माको तरवार भनेछ, पवित्र आत्मा भरोसा गर्दै पुरा भरोसा गर्नु, उहाँले काम गर्नुहुन्छ, उहाँले हृदयमा काम गर्नुहुन्छ भन्दै, उहाँको वचन व्यर्थमा फर्किआउनु छैन पनि भनेको छ। त्यो पद एकचोटि हेरौँ न, यसैया 55 तपाईँलाई यो पद थाहा छैन भने अति नै सुन्दर छ, उत्साह दिन्छ हामीलाई जहिले पनि प्रभुको वचनहरूलाई सुनाउँदाखेरि, अनि आफ्नै लागि पनि पढ्दाखेरि यसैया 55:11 यहाँ पढ्छौँ, मेरो मुखबाट निस्केको मेरो वचन पनि त्यस्तै हुनेछ, के जस्तै हुनेछ, आकाशबाट झर्ने पानी र हिउँ जस्तै। के गर्छ आकाशको पानी, वर्षा र हिउँले, त्यसले जमिनलाई भिजाउँछ, अनि के भयो त जमिन भिजेर जमिन भिजेपछि त्यहाँ भएको बिउहरू चाहिँ उम्रिन थाल्छन्, अनि अन्न हुन्छ, त्यहाँ प्रशस्त भोजन हुन्छ, त्यस्तै हुन्छ मेरो वचन पनि, मेरो मुखबाट निस्किने वचन भन्दै हुनुहुन्छ, त्यो म कहाँ रित्तो फर्किँदैन। त्यस्तो देख्नु भएको छ, पानी झर्दा जति फट्ट माथि गएको, हिउँ आउँदा आउँदै दामनबाट माथि उड्दै गएको, त्यो देखाएको छैन हामीले। उहाँको वचन म कहाँ रित्तो फर्किँदैन, तर त्यसले जे म चाहन्छु त्यो पुरा गर्नेछ। त्यो पानीले भिजाउँछ, त्यसले काम गर्छ, अनि त्यसपछि पछि अनि पछि त्यो बाष्पीकरण इत्यादि भएर फेरि माथि जान्छ, तर त्यसको काम पुरा गरेर नै ऊ चाहिँ त्यसको चक्र लिन्छ। अनि त्यसैले उहाँको वचन पनि यस्तै छ, भन्नुभएको छ मेरो वचनले जे म चाहन्छु सो पुरा गर्नेछ, अनि जुन कुराको निम्ति मैले त्यो पठाएको छु त्यसमा त्यो सफल हुनेछ। पारोको जीवनमा सफल भयो परमेश्वरको वचन, उसले विश्वास गरेन, मुक्ति पाएन, तर सफल भए। उद्वारा चाहिँ परमेश्वरले आफ्नो सामर्थ्य प्रकट गर्नुभयो, आफ्नो नाम पृथ्वीभरि प्रचार गर्नुभयो, उहाँको सहनशीलता पनि देखाउनु भयो, अनि उहाँ सार्वभौम हुनुहुन्छ भनेर देखाउनु भयो। परमेश्वरलाई नै धन्यवाद होस्।